कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू नै हुन् पौरखी कृषक।
नमस्कार, कार्यक्रम पौरखी कृषकमा आज हामी महोत्तरी जिल्लामा व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आएको जनजागरण कृषक समूह र समूहका अध्यक्ष छठीलाल शाहको पौरखको कथा प्रस्तुत गर्दैछौ। कुनै समय बाख्रा पालन निर्वाहमुखी कृषिको एक हिस्सा मात्र थियो। गाउँघरतिर प्राय सबैको घरमा एक दुईवटा बाख्रा घरको गर्ज टार्नको लागि पालिने गर्थ्यो, तर आज समय फेरिएको छ। हिजोको निर्वाहमुखी पेसा आज आधुनिक र व्यावसायिक बनेको छ। बाख्रा पालनमा आएको यो परिवर्तनले ग्रामीण अर्थतन्त्रको मेरुदण्ड बन्ने सामर्थ्य राख्छ। यही परिवर्तनको उदाहरण बनेको छ महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका। उर्वर तराईको माटो र खुल्ला चरणको सदुपयोग गर्दै यस भेकका किसानले बाख्रा पालनलाई व्यावसायिक रूपमा अपनाएका छन्। आज हामी तपाईँहरूलाई यस्तै कृषकहरूको समूहको कथा प्रस्तुत गर्दैछौ। जनजागरण कृषक समूह र समूहका अध्यक्ष छठीलाल शाहको सफलताको कथा।
म चाहिँ कृषिमा पहिले रुचि थिएँ। मैले 57 सालतिर ग्राफस पनि गरेँ। त्यसपछि आफ्नै फर्म गर्छु भनेर लागि परेको थिएँ। थोरै सामान्य केही बाख्रा 15-20 बाख्राहरू सुरु गरिरहेको थिएँ। त्यस पछाडि रिड अफिसले चाहिँ आर्थिक रूपले सहयोग गरे बापत हामीले चाहिँ सामूहिक एउटा समूह बनाएर अहिले बाख्रा पालन गरिरहेछौँ। बाख्रा पालनमा लगभग 115 बाख्रा र 3 बोका हामीसँग छन्। जसमध्ये 42 बोयर क्रस, त्यसपछि 30 अजमेरी, 30 सिरोही र खरी र लोकल क्रस गरेर 115 बाख्रा, 2 बोयर र एउटा सिरोही गरेर बोका छन् मसँग। अहिले हामी ठिकै छ, कृषिमा सन्तुष्ट छौँ, गर्दैछौँ।
समूहका सदस्यहरू आफ्नै तरिकाले कृषि कर्ममा लाग्नु भएको थियो। करिब 1 अगाडि ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको सहयोगमा किसान समूहका सदस्यहरूले मिलेर सामूहिक बाख्रा पालन सुरु गर्नुभयो। समूहका अध्यक्ष शाह किसान समूहको भूमिकालाई कृषि विकासका लागि अत्यन्तै महत्वपूर्ण मान्नुहुन्छ।
पहिला त एक व्यक्ति गरेर थिएँ, समूह गरेको 1 जतिको। समूह चाहिँ हामीले चाहिँ कृषिमा चाहिँ एउटा सामूहिक तरिकाले अगाडि बढ्यो भने सहज हुन्छ र एकअर्कासँग सहयोग सहकार्य एउटा सिपहरू र सहज हुन्छ भन्ने तरिकाले चाहिँ सोच बनाइरहेको थियौँ। त्यो हामी समूह दर्ता थियो। त्यस पश्चात हामीले चाहिँ रिड अफिसबाट सूचना आयो। सूचना आइसकेपछि हामी समूहमा बसेर छलफल गऱ्यौँ। छलफल गरे पश्चात हामीले चाहिँ अब ल अन्त हामीहरू समूहले पनि आबद्ध हौँ, नोटिस दिउँ, सूचना भरौँ भन्ने सल्लाह भए पछाडि हामीले सूचना भऱ्यौँ। सूचना भरेपछि रिडको प्रक्रिया अनुसार हामी छनौट पऱ्यौँ। छनौटमा भयो, छनौट भएपछि हामी अहिले त्यसमा लागिरहेछौँ। एउटा खोरा पाल्ने हो, सदस्यहरू चाहिँ प्रत्येक दिन त्यो पालो लगाएर हामीले चाहिँ अनुगमन गर्ने, हेर्ने र त्यो हेरचाह गर्ने गरिरहेछौँ।
हाल उहाँहरूले बाख्रालाई चरण प्रणालीमा पाल्नु भएको छ। बिहान एकपटक हरियो घाँस, दाना, मकैको च्याख्ला र गहुँको भुसाको सन्तुलित मिश्रण खुवाउनुहुन्छ भने दिनभर नजिकैको जङ्गलमा चरणको लागि छोडिदिनुहुन्छ।
हामीले चाहिँ अहिले खुल्ला चराएरै गरिरहेछौँ। बिहान चाहिँ हामी खाना खुवाउँछौँ, त्यसपछि दिउँसो चाहिँ चरणमा, जङ्गल नजिक छ, टाँसिएकै जङ्गल छ यता, त्यस कारण हामी चरणमै, त्यसको लागि हामीले चाहिँ गहुँको भुसा हाल्छौँ, त्यसपछि मकैको च्याख्ला हाल्छौँ, त्यसपछि हामी नुन हाल्छौँ। अब यसमा हामी फेरि दाना, सन्तुलित दाना जुन हुन्छ त्यो हाल्छौँ, पानी हालेर मल्छौँ, लाइक भुस्सालाई नरम बनाउँछौँ, हामी नरम बनाउँछौँ। भुस्सा नरम भइसके पछाडि, पानीले भिजेर नरम भइसके पछाडि अब यसमा हामीले चाहिँ हरियो घाँस हामी हाल्छौँ। हरियो घाँस हालेर हामीले लगभग एउटा बाख्रालाई 1 भुस्सामा 3 हरियो घाँस मिसाउँछौँ। त्यो रेसियो बनाएर दाना चाहिँ हामीले एउटा बाख्रा बराबर 200 दाना मिसाउँछौँ। हाम्रो चाहिँ दाना तयारी हो बाख्रा खाने भुस्सा।
बाख्राको जिउमा मासु लाग्नका लागि पोसिलो खानपान मात्र पर्याप्त हुँदैन। मानिसलाई जस्तै बाख्रालाई पनि शारीरिक वृद्धिका लागि गहिरो र आरामदायी निन्द्राको उत्तिकै आवश्यक हुने भएकाले उहाँहरूले आधुनिक खोर बनाउनु भएको छ। यो आधुनिक खोर केवल आरामका लागि मात्र होइन, स्वास्थ्य र सरसफाइका लागि पनि उत्कृष्ट छ।
हामीले आरामदायी सुत्न बेड चाहिन्छ, त्यसरी नै बाख्रालाई दिनमा जतिसुकै स्ट्रेस भए पनि, दिनमा जसरी चरे तापनि, राति बास स्थान चाहिँ फ्री तरिकाले, एकदम आरामदायी तरिकाले बस्न पायो भने ऊ सर्टिफाई हुन्छ। जब ऊ सर्टिफाई हुन्छ बाख्रा तनाव स्ट्रेस मुक्त हुन्छ, उसको प्रोडक्सन बढ्छ, उसको जिउ लिने क्षमता, उसले मासु लाग्ने क्षमताहरू झन् अटोमेटिक बढ्ने हुन्छ, त्यो स्ट्रेस फ्री भएपछि बढ्ने। त्यस कारणले चाहिँ हामीले बाख्रा हाल्दाखेरि चाहिँ खाना मात्रै खुवाएर भएन, किन्दाखेरि ऊ स्ट्रेस जतिसुकै खुवाए पनि स्ट्रेसमा राखिदियो भने ऊ लाग्दैन। त्यस कारणले हामीले चाहिँ स्ट्रेस बिना बाँच्न सहज तरिकाले उसलाई आधुनिक बनाउनै पर्छ हामीले उद्योगमा, उद्योग व्यवसायमा त जाने हो भने। हामीलाई तलको जुन मलको हुन्छ उसको त्यो चाहिँ उसको त्यो मलको गन्धहरू चाहिँ माथि नजाओस् भनेर हामीले हाइट चाहिँ बनाउँछौँ। अब हामी हाइट बनाउँदाखेरि के 3 फिट 4 फिट मात्रै गर्छौँ, 3 फिट 4 फिट गर्दाखेरि के हुन्छ भने हामीले त्यो बर्कुला सर्नलाई गाह्रो हुन्छ, त्यो न्युरे गर्नुपर्ने हुन्छ। अब हामीले 6 फिट गरे पछाडि यसको हाइटले हामीले उभि उभि काम गर्न सजिलो भयो, सहज हुन्छ। त्यसपछि अर्को कुरा त्यो गन्ध जुन हुन्छ त्यो गन्ध माथि जानु पाएन। त्यस कारणले यो चाहिँ अलिकति बढाउँदाखेरि अलग गर्दा राम्रो हो, तल अस्ति भन्दा 4 फिटभन्दा यो 6 फिटै गरेको चाहिँ काम गर्न सहज, गन्ध नआउने नहो, त्यो 4 फिट र 6 फिट हो, त्यही भएर अल्गो मैले गरेँ।
एउटा बाख्रा बिरामी पर्दा पुरै बथानमा संक्रमण फैलिने जोखिम हुन्छ, त्यसैले व्यावसायिक सफलताको लागि बाख्राको स्वास्थ्यमा ध्यान दिनु अति आवश्यक हुन्छ। तर हालको अवस्थामा बाख्राको लागि पोषणयुक्त घाँसको उपलब्धता र आवश्यक औषधिको अभाव मुख्य चुनौतीको रूपमा रहेको छ।
बाख्रा पालन गर्दाखेरि सबभन्दा पहिला हामीले त बाख्राको डिवार्मिङ, जुका भित्र फेटको जुका, बाहिर किर्ना सिर्ना, त्यस पछाडि भ्याक्सिन नै भन्ने मेन पर्नु। रोग लाग्नुभन्दा पहिला उपचार जो अप्नायो ऊ नै राम्रो, रोग लागिसकेपछि गाह्रो छ। त्यस कारण पहिला नै फर्स्टमै अनुगमन गरेर फर्स्ट त्यसको निकाल गर्न सक्यो भने राम्रो छ। नेपालमा औषधिहरू चाहिँ अलिक राम्रो नपाइनु रहेछ, त्यो अलिक विश्वासिलो औषधि चाहिँ यहाँ रहेनछ, इन्डियनकै औषधि भर पर्नु पर्दो रहेछ। भ्याक्सिनहरूको पनि जस्तो अहिले इटिएन टिटी भन्ने छ, त्यो भ्याक्सिन नेपालमा ब्यान्ड रहेछ। त्यो कारण केही औषधिहरू चाहिँ हामीले नेपालमा सरकारले चाहिँ त्यसलाई ओपन गरिदियो राम्रो। र अर्को घाँस खेतीको लागि पनि हामीसँग बिउको लागि पनि अहिले नेपालमा चाहिँ राम्रो राम्रो बिउहरू चाहिँ नपाउँदो रहेछ, त्यो समस्या चाहिँ। तर पनि आवश्यकता अनुसार त खोजिहाल्छन् किसानले, त खोजेर जहाँ पनि ठाउँ किनेर ल्याएर गरिरहेछन्। हामी पनि खेती गरिरहेछौँ, लगभग 3-4 बिघा घाँस खेती गरिरहेछौँ। नेपियर अहिले अस्ति भर्खर यो जय र बर्सीमा हाल्यौँ, योभन्दा पहिला नेपियर थियो, बाजरा थियो, टियो सेन्टी लाथ्यौँ। अनि डाले घाँसमा हामीले इपिलिपिल, बकैनो, टाँकी, अर्जुना।
समूहका अध्यक्ष छठीलाल शाहको राज्यसँगको अपेक्षा भने यस्तो रहेको छ।
राज्यले हामीलाई मेन भनेको बिचबिचमा किसानहरूलाई तालिम, बाख्राको नयाँ तालिमहरू हुन्छन्, त्यस पछाडि जुन रोगहरूको जुन नेपालमा जुन रोगहरू बिग्रिन्छन् त्यसको औषधि उपचारहरूको कुराहरूलाई लिएर ज्ञान दिने कुराहरू, त्यस पछाडि औषधि उपचारमा लाग्ने, त्यसपछि घाँसको बिउ। हामीसँग अहिले जस्तै यता राँगा जुन उता मरिनमा जुन राँगा पाल्ने भनेको छ, अब त्यहाँ अस्ति उसको उहाँहरूको युट्युबमा हेरेको थिएँ, उहाँले चाइनाबाटै घाँस ल्याउने, नेपालको घाँसले भएन, त्यो चाँडो बढ्ने प्रोटिन पुग्ने घाँस चाइनाकैबाट ल्याएर चाहिँ उनीहरूले त्यो घाँस खुवाउने भन्ने तरिका जुन गरेको छ, त्यस्तो प्रकृतिको हामीलाई पनि त्यस्तो स्टाइलको जुन घाँसहरू पायो भने सहज हुन्थ्यो। सरकारले त्यसलाई चाहिँ अलिकति किसानहरूलाई त्यस्तो तरिका घाँसहरू चाहिँ उपलब्ध गराइदिएको भए राम्रो हुन्थ्यो।
कृषि व्यवसायका थुप्रै विकल्पहरू मध्ये बाख्रा पालन नै किन रोज्नु भयो भन्ने हाम्रो प्रश्नमा उहाँको भनाइ यस्तो थियो।
हाम्रो बर्दिवास बजारको र यो लोकल बजारको अवस्था हेर्दाखेरि डेली मासुको खपत राम्रो छ, यहाँ पुगाइनु सकिरहेको छैन। बर्दिवासकै सेरोफेरोमा डेली 10-15 खसी काटिन्छ यहाँ दिनको, त्यस कारण यहाँको मासुको डिमान्ड हामीले पुर्याउन नसक्ने अवस्था, मासु हाहाकारको अवस्था भएकोले हामीले चाहिँ यसमा भविष्य देख्यौँ।
यो फर्मको सफलताको रहस्य यसको चुस्त व्यवस्थापनमा लुकेको छ। उहाँहरूले बाख्राको वंशावली र स्वास्थ्यको रेकर्ड राख्ने गर्नुहुन्छ। यस फर्मको अर्को सुन्दर पक्ष भनेको यहाँ खेती र बाख्रा पालन एकअर्काका पूरक बनेका छन्।
भोलिको दिनमा हाम्रो यो यसको बाबा आमाको त्यो रेकर्ड हुन्छ, त्यो हामी सबै मेन्टेन गरिरहेका छौँ। हाम्रोसँग उत्पादन भएको बाख्राहरूको यो बाख्रा कुन जातको कति पर्सेन्टेज हो भन्ने कुरा हामीसँग डाटा हुन्छ। त्यस कारण हामीले सबै यो ट्याग नम्बर टिपेर यो ट्याग नम्बर बाख्रालाई यति नम्बर ट्यागले बोका लागेको र यसको बच्चा चाहिँ यो जेनेटिक हो भन्ने कुरा हामी छुट्याएर दिन्छौँ, हामीसँग सर्टिफाई हुन्छ। हामीसँग जति हुन्छ बाख्रा निरोगी हुन्छ, भ्याक्सिन टोटल बाख्रा भ्याक्सिनेसन हुन्छ। पालन तौर तरिका हामीले त्यो पौष्टिक तत्त्व खुवाएको हुन्छौँ, बाख्राहरू अर्ग्यानिक खाएको हुन्छ, हामीले अर्ग्यानिक खाँदाखेरि उसको मासु पनि अर्ग्यानिकै हुन्छ। त्यस कारणले मासुको टेस्ट फरक होला, लगभग यो बजारमा जब जान्छ त्यस कारण त्यो बेलासम्म हाम्रो मासुको टेस्टै फरक होला। हामीले चाहिँ यहाँबाट खेर जाने कुनै चिज खेर जानु भएन, हामीले हालेको भुस्सा खुवाउँछौँ, भुस्सा उब्रेको त्यसै बर्कोला सबै हामी फेरि मल बनाउँछौँ। मल बनाएर त्यो मल फेरि हामी के गर्छौँ, खेतमा हाल्छौँ, घाँसमा हाल्छौँ। जब घाँसमा हाल्छौँ हामीले रासायनिक मल हालेर त खेत बिगारिसकेका छौँ, रोगी बनाइसकेका छौँ। अब यो मल आएपछि हाम्रो उत्पादन एकचोटि हालेपछि यसको उत्पादन 3 वर्षसम्म हुन्छ। त्यस कारण हामीले त्यो अहिले मलको अभाव जुन किसानहरूले मलको अभाव भनेको छ नि, त्यस कारणले किसानले त्यो प्राङ्गिर मल छोडेर यो जैविक मलतिर जाने हो भने त मलको आवश्यकता हामीलाई त्यो अर्का देशमा हाम्रो पैसाहरूमा पठाउनै परेन। एउटा किसानले आफ्नो तरिकाको यो जुटोहरू हालिदियो भने त बाली राम्रो हुने भयो। त्यस कारण हामीले चाहिँ यसलाई चाहिँ यहाँबाट कुनै पनि खेर जाएन, त्यो उब्रेकोहरू पनि सबै हामीले मल बनाउँछौँ।
व्यावसायिक बाख्रा पालनमा सुरुवातमा खोर निर्माण र उन्नत नस्ल खरिदमा राम्रै पुँजी आवश्यक पर्छ, तर सही व्यवस्थापन भएमा यो लगानीले दिने प्रतिफल लोभलाग्दो हुन्छ।
एउटा जेनरल घरमा पाल्दाखेरि चाहिँ किसानले पाल्ने कुरो चाहिँ गाउँ घरमा पाले जस्तो भयो त्यसमा हुँदैन, तर यो व्यवसाय भनेपछि व्यवसाय अनुसारले पुँजी चाहिँ इन्भेस्ट हुन्छ। गाउँ घरमा पाल्दा चाहिँ अब घरकै जुठोबाट खुवाएर पाल्दाखेरि चाहिँ यो हिसाब हुन्न, तर व्यावसायिक भइसकेपछि यसको त प्रत्येक हिसाब हुने हिसाब हुन्छ, सानातिना पानीदेखि लिएर सबैको हिसाब हुन्छ, अनि मात्र थाहा हुन्छ व्यवसाय नाफा हो कि घाटा भनेर। अब एउटा बाख्रा 8-9 महिनामा पुगेपछि लगभग 25 केजीभन्दा माथिको हुन्छ, एउटा खसीहरू 25+ हुन्छ, अनि हामीसँग 15-18-20 हजार नै पाउँछ छसरी गर्दा पनि, त्यो त्यति 15+ नै पैसा आएको हुन्छ। त्यसमा हामीले 3 महिनासम्म त खुवाउनु परे हुँदैन, त्यस पछाडि हामीले जुन खुवाएको हुन्छ बिस्तारै बढेको हुन्छ दानाहरू सामान्य, तर लगानी भनेर दाना नै खुवाएर चाहिँ गाह्रो हुन्छ। तर हामी त चरनमा राख्छौँ, आफ्नो खेतमा घाँस लगाएको छौँ, सानी बनाएर खुवाउँछौँ, गहुँको भुसीहरू परालहरू काटेर त्यो मिसाएर खुवाउँदाखेरि हामी लागत खानामा चाहिँ हामी जति बचाउन सक्छौँ किसानले त्यो अनुसार नाफा बढ्छ। त्यस कारणले खास एउटा बाख्रा बराबर 5-7 हजारको चाहिँ खर्च हुन्छ खाना।
यस समूहले आयोजना मार्फत आर्थिक सहयोग पनि प्राप्त गरेको छ। यसरी बाख्रा पालनको आफ्नो यात्रामा सहयोग पाउँदा खुसी भएका कृषक शाहको अनुसार अनुदान सरकारी रकम मात्र नभएर यो मिहिनेत गरे बापतको पुरस्कार हो।
ऋणमा परेपछि हाम्रो ऋणबाट चाहिँ खोर बनाउनेमा खोरमा स्टोर हाउस कम्पोस्ट पिट गर्नु, त्यस पछाडि बाख्रामा त्यसै मेसिनरी उपकरणमा घाँसको बिउमा सहयोग भएको छ। किसानको पनि मानसिकता कस्तो हुनुपर्छ भन्दाखेरि हामीले अनुदान भन्ने विषय चाहिँ यो भनेको गरे बापत पाउने पुरस्कार स्वरूप लिनुपर्छ। अनुदान भनेको गर्नुभन्दा पहिला पाउने होइन कि हामीले गरिरहेको काममा चाहिँ अनुदानले टेवा दिने र हौसला बढाउने काम, त्यस कारणले अनुदानले कति दियो भन्दा पनि यो पुरस्कार हो, गरेको किसानलाई दिएको राम्रो देखेपछि दिने सुविधालाई नै अनुदान भनेकोले त्यसलाई चाहिँ यसरी परिभाषित गर्दाखेरि राम्रो लाग्छ मेरो विचार।
कृषक शाहका अनुसार पहिलाको परम्परागत बाख्रा पालन पद्धतिमा आयोजना आबद्ध भएपछि धेरै सकारात्मक परिवर्तनहरू देखा परेका छन्।
होइन, पहिला हामीले चाहिँ अलिक खोर व्यवस्थित थिएन, कम्पोस्ट पिट हामीसँग थिएन, हामीले चाहिँ अलिकति जुन गाउँ स्तरमा बनाउने तरिकाले गरिरहेको थियौँ, हामीले मलको व्यवस्थापन गर्न सकेका थिएनौँ। अहिले मलको व्यवस्थापन भयो, खोर सुधारियो, खोर भयो हामीसँग, अनि बाख्रालाई पार्टेसन राति बस्दाखेरि पार्टेसन गरेर छुट्याएर राखिन्छ, बोकालाई एक ठाउँमा, गाभिनी बाख्रा एक ठाउँ, भक्खकोलाई फाउना गर्दाखेरि त्यो अनुसारले फिड म्यानेजमेन्ट गर्नु सहज हुन्छ हामीलाई। बिरामी बाख्रा भयो पनि थाहा हुन्छ त्यो काउन्ट गर्दा नि, किनकि सबै छुट्याएको हुन्छ पार्टेसन, कसको त्यो एक्टिभिटीहरू हेरेर सहज तरिका छुट्याउन सजिलो हुन्छ।
कृषक शाहको सुझाव यस्तो रहेको छ,
विदेशमा हामी जन जस्तै 3 लाख रुपियाँ लगाएर जान्छौँ नि, कुनै पनि व्यवसाय गर्दाखेरि कृषि पेसा जतिको नाफा पर्सेन्टेज नाफा अरू व्यापारमा छैन। हामी अरू उद्योगमा जान्छौँ 5%-10%मा काम गर्नुपर्छ, 2%मा काम गर्नुपर्छ, अझै ठुल्ठुला उद्योगमा गऱ्यो भने 2%-3% मार्जिनमा काम गर्नुपर्ने हुन्छ, तर कृषि नै यस्तो पेसा हो जसको पर्सेन्टेज चाहिँ 100% हुन्छ। त्यस कारणले युवाहरूलाई चाहिँ विदेशमा गएर गर्नुभन्दा स्वराज आफ्नै देशमा बसेर थोरैबाट गर्ने, आफैले गर्ने, त्यो विदेशमा भेडा चराउनुभन्दा हो, त्यहाँ गएपछि मेरो साथीहरू गएका छन् उनीहरू गएर सिप, मैले त्यही भन्छु उहाँ गएपछि सिप सिकेर आउने हो। कति साथी चाहिँ तरकारी खेतीमा छन् भने मैले भने तिमीलाई तरकारी खेतमा त्यहाँ जुन गरेका छौ त्यही सिप सिकेर नेपालमा गर न, किन हुँदैन, सिप सिक्ने हो, सिप सिकेर आऊ यहाँ गएर, बाख्रामा जानेहरू पनि बाख्रा सिप सिकेर गरेका छन् साथीहरू, कोरिया छोडेर आएर, कति साथी कोरिया छोडेर मासु पसल गरेका छन् होइन, त्यो तरिका बजार माग अनुसार चाहिँ हामीले व्यवसाय गर्न सक्यो भने चाहिँ राम्रो छ। यहाँ
निर्वाहबाट व्यवसायतर्फको यो यात्रा सही सोच, सहकार्य र व्यवस्थापन भएमा बाख्रा पालनले ग्रामीण समृद्धिको ढोका खोल्न सक्छ भन्ने ज्वलन्त उदाहरण बनेको छ।
गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो, सबैले कृषक भनेर चिनेकै छन्।
त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
ए, सूचीकरण त गर्नै पर्ने हो,
नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
च्याउ बहुउपयोगी, पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो, यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
त्यसैले च्याउ खेती गरौं, समृद्ध बनौं, दैनिक च्याउ सेवन गरौं, स्वस्थ रहौं।
तर वर्षायाममा जथाभावी जंगलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्। यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
त्यसैले जंगली च्याउहरूको उपभोग नगरौं, नगराउं, दुर्घटनाबाट बचौं र बचाऔं।
व्यवसायिक कीट विकास केन्द्र, हरियर भवन।
यो कार्यक्रम तपाईलाई कस्तो लाग्यो? यस कार्यक्रमप्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा सहित उपस्थित हुने नै छौ। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।